नेपाल दर्पणमा साथी रूपिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट क्षितिज चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अनसनरत डाक्टर केसी र सरकार बीचको वार्ता सकारात्मक, भोलि फेरि वार्ता हुने।
काठमाडौँमा कडा खालको स्वाइन फ्लू देखिएको भन्दै सचेत हुन डाक्टरहरूको सुझाव। डिप बोरिङ सुकेपछि कैलालीको सेती अञ्चल अस्पतालमा पानीको हाहाकार।
अबका चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्ने बारेमा सरकारसँग आयोगको छलफल। क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै उपलब्ध गराउन सरकारको ध्यान आकर्षण।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ सार्वजनिक पदका लागि अयोग्य रहेको अदालतको फैसला। अदालतको फैसला लगत्तै शरीफद्वारा राजीनामा।
र लन्डनमा हुने 7 विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका लागि 3 खेलाडी छनौट।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतिसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतिसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीका मागका विषयमा सरकार र केसीका प्रतिनिधिबीच आज भएको वार्ता सकारात्मक भएको छ। केसीको माग अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न सभामुख अनुसारी घरती मगरलाई आग्रह गर्ने सहमति भएको छ। विगतका सम्झौता अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने माग पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरिने सहमति भएको वार्तामा सहभागी शिक्षा सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो। सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले तोक्नुपर्ने, एमडी एमएस र एमडीएस तहको शुल्क यसै वर्षदेखि 22 लाख रुपियाँसम्म मात्र कायम गर्नुपर्ने लगायतका मागमा आज सकारात्मक छलफल भएको छ। यी माग पूरा गर्नुपर्ने भन्दै डाक्टर केसी 11 पटक अनसनमा बस्नुभएको हो। अनसनको 5 दिन पुग्दा उहाँको स्वास्थ्यमा समस्या शुरू भएको चिकित्सकहरूले बताएका छन्। केसीका मागबारे भोलि फेरि थप छलफल गरिने श्रेष्ठले जानकारी दिनुभयो। मन्त्री परिषदको हिजोको बैठकले सचिव श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको वार्ता टोली गठन गरेको थियो।
काठमाडौँमा कडा खालको स्वाइन फ्लूले 2 ज्यान गएपछि सतर्क रहन चिकित्सकले आग्रह गरेका छन्। त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा स्याङ्जाका खुमप्रकाश अरियाल र अर्का 1 ज्यान गएको हो। यस्तै शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना भएका एकै परिवारका 3 पनि स्वाइन फ्लू देखिएको छ। खोकी लागिरहने, घाँटी खसखसाउने, 10 दिनभन्दा बढ़ी समयसम्म कडा ज्वरो आउने, बालबालिकालाई ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लू हुन सक्ने शुक्रराज ट्रपिकल सरूवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। यस्तो लक्षण देखिए पनि धेरैजसो मानिस अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेकाले उपचारमा समस्या देखिएको उहाँले बताउनुभयो। स्वाइन फ्लू छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्यौं गर्दा रूमालले मुख छोप्ने, साबुन पानीले हात मुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लूको शंका लागेमा बेलैमा स्वास्थ्य परीक्षण गर्न डाक्टर पुनले आग्रह गर्नुभयो।
3 वर्ष अघि निर्माण भएको डिप बोरिङ सुकेपछि कैलालीको सेती अञ्चल अस्पतालमा पानीको हाहाकार भएको छ। 1 हप्तादेखि अस्पतालमा पानीको हाहाकार भएपछि बिरामी, कुरुवा र स्वास्थ्य कर्मीहरूले शास्ति बेहोर्नु परेको छ। शौचालय जान, हातमुख धुन र पिउन पिउने पानीको समेत अभाव भएपछि अञ्चल अस्पतालको उपचार सेवा नै प्रभावित भएको छ। पानीकै कारण डायलासिस लगायतका आपतकालीन उपचार सेवा प्रभावित हुन थालेको अस्पतालका निमित्त प्रमुख डाक्टर सजन केसीले जानकारी दिनुभयो। पानीको अभाव भएपछि अस्पतालको शौचालय प्रयोग गर्न नसकिने भएको बिरामी तथा तिनका आफन्तको गुनासो छ। अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले भने पानीको चरम अभाव भए पनि समस्या समाधानका लागि खासै ध्यान नदिएको उनीहरूको गुनासो छ।
सुत्केरी बेथाले थलिएकी गोर्खाको धार्चे गाउँपालिका केरौजाकी सरिता गुरूङलाई आज हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकप्टर चार्टर गरी गुरूङलाई त्रिवे शिक्षण अस्पताल महाराजगंज ल्याइएको हो। उहाँको शल्यक्रियापछि छोरा जन्मिएको छ। दुई दिनदेखि गुरूङलाई सुत्केरी बेथाले च्यापेको थियो। स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको रेखदेखमा राखिएको भए पनि सुरक्षित प्रसूति गराउन नसकिएपछि काठमाडौँ ल्याइएको हो।
रूपन्देहीमा एन्टी रेबिज भ्याक्सिनको अभाव भएपछि कुकुरले टोकेका बिरामीको उपचार प्रभावित भएको छ। लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दुई महिनादेखि एन्टी रेबिज भ्याक्सिनको अभाव भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो। कुकुरले टोकेका एकजना बिरामीको लागि पाँच पटकसम्म एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्छ। क्षेत्रीय मेडिकल स्टोर बुटवलका प्रमुख बुद्धिराज काफ्लेले सरकारले टेन्डर प्रक्रिया ढिलो गरेकाले खोपको अभाव भएको जानकारी दिनुभयो।
आज विश्व हेपाटाइटिस दिवस चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। पछिल्लो समय अन्य हेपाटाइटिस भन्दा डीबाट बढ़ी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे बहस गर्नुपर्ने समय आएको कलेजो विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले बताउनुभयो। उहाँका अनुसार हेपाटाइटिस डी शारीरिक सम्पर्क र रगतका माध्यमबाट हुन्छ तर यसबारे धेरैजना अनभिज्ञ रहेको उहाँले बताउनुभयो। वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा हेपाटाइटिस डी को संक्रमण भेटिने गरेको डाक्टरले बताएका छन्।
सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी 6,95,000 रूपियाँसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट आएको सूचनाको आधारमा चेक गर्दा सुवेदीको खल्तीबाट 95,000 रूपियाँ र उनी चढेको स्कर्पियो गाड़ीको सीट मुनिबाट 6,00,000 रूपियाँ बरामद भएको हो। चितवन मालपोत कार्यालय नजिकै घर भएका सुवेदी राजपाका नेता चढेको भारतीय नम्बर प्लेटको गाड़ीमा लिफ्ट मागेर चितवन आएको प्रहरीले जनाएको छ। सुवेदीले चुनावको समयमा खटिँदा र आफूले तलबबाट कमाएको पैसा घर ल्याएको दावी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो। बरामद भएको पैसा र सुवेदीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको निर्देशन अनुसार बर्दिवास कार्यालयमा पठाइएको थापाले जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। राप्रपाको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको भन्दै तत्काल सरकारमा नजाने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा र अरू साना दलका लागि भनेर चारवटा मन्त्रालय अझै खाली राख्नु भएको छ। राप्रपाले उप प्रधानमन्त्री सहित चारवटा मन्त्रालयमा दावी गर्दै आएको थियो तर देउवाले उप प्रधानमन्त्री नदिने र तीनवटा मन्त्रालय मात्र दिने भनेपछि राप्रपा सरकारमा नगर हो। आजको बैठकले भदौभित्र छवटा प्रदेशमा अधिवेशन गर्ने निर्णय पनि गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो। प्रदेश नम्बर एकको झापा, तीनको हेटौँडा, चारको पोखरा, पाँचको नेपालगंज, छको सुर्खेत र सातको कञ्चनपुरमा अधिवेशन गरिनेछ। प्रदेश नम्बर दुईमा भने असोज दुई गते हुने स्थानीय तहको चुनावपछि अधिवेशन गर्ने निर्णय राप्रपाले गरेको छ। पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंगिरभित्र सम्पन्न गर्ने प्रत्येक गाउँपालिका नगरपालिका र प्रदेशमा हिन्दू राष्ट्र जागरण सभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ। पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायम राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने निर्णय पनि बैठकले गरेको छ।
भारतीय अर्धसैनिक बल एसएसबीले नेपाल भारत सीमानाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाड़ीमाथि कड़ा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ। भन्सार नाका बेलहैयामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारत जाने यात्रु तथा सवारी साधनलाई जाँच गर्न थालेपछि यात्रुलाई शास्ति हुन थालेको हो। एसएसबीले 10 गजासम्म आएर जाँच गर्ने गरेका छन्। भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रिया प्रभावित भएको भैरवा भन्सार कार्यालय बेलहैयाका प्रमुख भूपाल राज साक्यले जानकारी दिनुभयो।
धादिङको दार्खा प्रहरी चौकी खनियावासमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलबहादुर गुरूङको शव भेटिएको छ। गैराती 9 बजेसम्म साथीहरूसँगै प्रहरी चौकीमा रहेका असय गुरूङ आज बिहान मकैबारीमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरी चौकीबाट 200 मिटरको दूरीमा उहाँको शव चोट लागेको अवस्थामा भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयार थारूले बताउनुभयो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका 12 फिरफिरेको बडडाँडामा आज ट्र्याक्टर पल्टिँदा दुईजनाको ज्यान गएको छ। आज दिउँसो ग एक त 3324 नम्बरको ट्र्याक्टर पल्टिँदा 15 वर्षका डम्बरपुन र 12 वर्षका भूपाल गुरूङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ढुङ्गा बोकेर फिरफिरे जाँदै गरेको ट्र्याक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इँटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अनशनरत डाक्टर केसी र सरकार बीचको वार्ता सकारात्मक, काठमाडौँमा कडा खालको स्वाइन फ्लू देखिएको भन्दै सचेत हुन डाक्टरहरूको सुझाव, डिप बोरिङ सुकेपछि कैलालीको सेती अञ्चल अस्पतालमा पानीको हाहाकार, राप्रपा तत्काल सरकारमा सहभागी नहुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्ने विषयमा छलफल शुरू गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै निर्वाचन आयोगका आयुक्तहरूले चुनाव गर्न आवश्यक पर्ने कानून र चुनावमा विद्युतीय मेसिनको प्रयोगका बारेमा सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सूर्य प्रसाद शर्माले आज जानकारी दिनुभयो। मतपत्रको प्रयोग गर्दा खर्चिलो र धेरै समय लाग्ने भएकाले द्वितीय मेसिन सञ्चालनमा ल्याउनु पर्नेमा आयोगले जोड़ दिएको छ। यसका साथै चुनावका लागि तत्काल चाहिएको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै उपलब्ध गराउन र चुनावको मिति छिटो घोषणा गर्न पनि प्रधानमन्त्रीसँग आयोगले आग्रह गरेको छ। प्रदेश नम्बर दुईमा असोज 2 गते हुने स्थानीय तहको चुनावको तयारी र दुईवटा प्रदेशमा पर्ने नवलपरासी र रूकुम जिल्लाको विवाद टुंग्याउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। जवाफमा प्रधानमन्त्री देउवालले चुनावका लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको निर्वाचन आयोगले जनाएको छ।
संविधान कार्यान्वयनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदो माघ 7 गते भित्र गर्नै पर्ने बाध्यता छ। माघ 7 गते भित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने भए पनि अहिलेसम्म त्यसका लागि ठोस रूपमा तयारी शुरू हुन सकेको छैन। निर्वाचन क्षेत्र निर्धारण आयोग भर्खरै गठन भएको छ भने चुनावका लागि चाहिने कानून पनि बनिसकेको छैन। यस्तो अवस्थामा समय कम भएको भन्दै दुवै चुनाव एकैपटक गर्ने विषयमा छलफल शुरू भएको छ। सरकारको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै दिन गर्ने प्रस्तावमा प्रतिपक्षी एमाले पनि समर्थन गर्ने संकेत गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकैपटक गर्न सम्भव छ त? प्रकाश ढकालको रिपोर्ट।
कर्कदो समयका कारण सरकार र ठूला दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै पटक गर्ने प्रस्ताव अघि सारेका हुन्। रूपान्तरित संसदको म्याद माघ 7 गतेसम्म भए पनि मंगसिर पहिलो हप्ताभित्र चुनाव गरिसक्नुपर्ने व्यावहारिक बाध्यता छ। अबको 5 महिनाभित्र दुई नम्बर प्रदेशको स्थानीय तहसहित संघ र प्रदेशको चुनाव नभए संवैधानिक शून्यता छाउनेछ। यसै यथार्थलाई बुझेर प्रधानमन्त्री शेरबहादुर देउवाले एकै चरणमा संघ र प्रदेश सभाको चुनाव गर्न निर्वाचन आयोग समक्ष प्रस्ताव गर्नुभएको छ। सरकारको प्रस्तावप्रति आयोगले प्रारम्भिक प्रतिक्रिया जनाउँदै राजनीतिक सहमति र कानूनी व्यवस्था भए दुवै चुनाव एकै दिन गराउन सकिने संकेत गरेको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा:
दलहरू तयार हुनु पर्यो सबभन्दा पहिले, त्यो अनुसार त्यसलाई म्यानेज गर्नलाई कानूनमा केही समस्या कति केही छन् भने त्यसलाई सम्झाउनु अन्त कुरा होइन, तर कानूनले यी सबै राजनीतिक दलहरूको सहमति चाहियो, कानून चाहियो, सबै समयमा चाहियो। फेरि अब कुरा गर्दा गर्दै कानूनको अब त त्यसै जटिन्छ। फेरि
प्रदेश र संघ दुवैमा समानुपातिक र प्रत्यक्ष गरी दुई किसिमको चुनाव प्रणाली अपनाउनुपर्छ। 2064 र 70 सालमा भएको संविधान सभा चुनावमा दुवै प्रणालीका लागि छुट्टा छुट्टै मतपत्रको प्रयोग गरिएको थियो। अब हुने चुनावमा दुवै प्रणालीका लागि एउटै मतपत्र प्रयोग गर्न सकिने विकल्पबारे पनि छलफल शुरू भएको छ। संसदमा पारित हुने क्रममा रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धी विधेयकमा एमाले प्रत्यक्ष र समानुपातिक चुनावका लागि एउटै मतपत्र प्रयोग गर्न सकिने प्रावधान राख्न प्रस्ताव गरेको हो। यो प्रस्ताव पारित भएमा प्रदेश र संघको चुनावका लागि चारवटा मतपत्रमा भोट खसाल्नु पर्नेमा दुईवटा मात्र प्रयोग गरे पुग्ने बताउनुहुन्छ एमाले नेता कृष्ण भक्त पोखरेल।
प्रत्यक्षतर्फको लागि एउटा कोलममा समानुपातिकलाई अर्को हुन सक्छ, यसो भयो भने दुईटा मतपत्र मात्रै प्रयोग गरे हुन्छ। अब हामीसँग धेरै समय छैन, अब यो समयभित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एउटै मितिमा गर्दा धेरै हिसाबले व्यवस्थापकीय हिसाबबाट, कार्यकर्ता परिचालनको हिसाबबाट र सम्भवताको दृष्टिकोणले पनि त्यो सम्भव छ। तसर्थ मतपत्र चाहिँ थोरै हुन सकोस् र जनताले अभिमत पनि गर्न सकुन् भन्ने हिसाबबाट हामीले संशोधन चाहिँ ल्याएका।
दुई तहको चुनाव एकै पटक गराउँदा आर्थिक हिसाबले देशलाई निकै फाइदा पुग्छ। चुनावका लागि गर्नुपर्ने प्रशासनिक र प्राविधिक तयारी पनि दुई पटक गर्नुपर्नेमा एकै पटक गरे पुग्छ। तर दुई तहको चुनाव एकै पटक गराउन सम्भव होला त? पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती:
दुईटै निर्वाचनलाई एकै दिन चाहिँ तयारी गरेर सम्पन्न गर्न सकिन्छ भन्ने मेरो धारणा हो। प्राविधिक पक्षहरू, राजनीतिक पक्षहरू, कानूनमा व्यवस्था गर्नुपर्ने पक्षहरू, निर्वाचन आयोगको सहमति अथवा निर्वाचन आयोगले चाहने अरू व्यवस्थापन गर्ने कुराहरू त निर्वाचन आयोगको आफ्नो इच्छा र उहाँहरूको क्षमता, उहाँहरूले चाहनु पर्ने र उहाँहरूले देख्ने चाहिँ अशिलाहरू के हुन्छन् त्यो उहाँहरूले हेर्ने कुरा हो। मैले हेर्दाखेरि चाहिँ यो गर्न सकिन्छ र गर्नु उपयुक्त हो भनेर मैले पहिले पनि भनिसकेको छु।
रिपोर्टपछि अब खबरकै सिलसिला। वैदेशिक रोजगारीको लागि खाड़ी मुलुक लैजान लागिएकी एक युवतीलाई भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। भारतको नयाँ दिल्ली स्थित पहाड़गंजमा रहेको स्वीट ड्रीम इन होटलमा बन्धक बनाएर राखिएको अवस्थामा स्याङ्जा पुतली बजारकी 24 वर्षीय युवतीको उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह कृष्णनगरले जनाएको छ। युवतीले होटलमा रहेको इन्टरनेटको माध्यमबाट साउदी अरेबिया बस्दै आएका फुपाजुलाई आफू बन्धक भएको जानकारी गराएको आधारमा उनको उद्धार भएको हो। वैदेशिक रोजगारीको सिलसिलामा सिंगापुर लैजाने प्रलोभनमा 4,00,000 बुझाएर युवती दलालसँग दिल्ली गएकी थिइन्।
लुटपाटमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरीमा पाकिस्तानी महिला पक्राउ परेकी छिन्। ब्यूटी पार्लर गर्दै आएकी रिना खवासको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले पाकिस्तानको लाहोर घर बताउने 25 वर्षकी नाइला खालिदालाई पक्रेको हो। हिजो फेसियल गर्न भन्दै इटहरीको रसियन ब्यूटी पार्लर पुगेको र त्यही क्रममा खवाससित चिनजान गरेकी नाइलाले खवासको घरबाट सुन तथा पैसा लुटेको प्रहरीले जनाएको छ। आफू अस्वस्थ रहेको भन्दै घर लैजान आग्रह गरेको कारण लगेको र राति 11 बजेतिर चिया खाने भन्दै लट्याउने औषधि खुवाएर भागेको खवासले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ। नाइलालले 3 मोबाइल, 2 सुन, 23 चाँदी र 6,000 रुपियाँ नगद लिएर भागेको खवासले बताउनुभयो।
खोटाङका जननिर्वाचित प्रतिनिधिले जन्तेढुङ्गा गाउँपालिका 6 दिपलुङकी 37 वर्षीय देवी विकको हत्यामा संलग्न दोषी पत्ता लगाउन र कानूनी कार्यवाही गर्न माग गरेका छन्। सांसद विशाल भट्टराईले नेतृत्व गरेको र जन्तेढुङ्गा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका प्रमुख उपप्रमुखको टोलीले विकको हत्यामा संलग्न दोषी पत्ता लगाएर कानूनी कार्यवाहीका लागि सहायक प्रमुख जिल्लाधिकारी समक्ष माग गरेको हो। जन्तेढुङ्गा डम्बर खुर्सी सचिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन साउन 5 गते विकमृत अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न वन्यजन्तुको अखेटो पहाड सहित एकजनालाई पक्राउ गरेको छ। भीमेश्वर नगरपालिका वडा नम्बर 9 का बमबहादुर श्रेष्ठलाई चितुवाको हड्डी, दुम्सीको दाँत सहितको दारा, दुम्सीको काँडा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै रौतहटमा 1 किलो सुनसहित एकजना पक्राउ परेका छन्। गौर नगरपालिकाका सरोज राय यादवलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेशन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422 21 76 410 20 63,
टोल फ्री नम्बर 1660 100 019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज नागपञ्चमी, ऋषि तर्पणी, रक्षाबन्धन, राखी र जनैपूर्णिमा पर्व एकैसाथ मनाइएको छ। तिथि अनुसार आज नागपञ्चमी मात्र भए पनि जनैपूर्णिमाका दिन चन्द्रग्रहण परेकाले आजै रक्षाबन्धन, जनैपूर्णिमा र ऋषि तर्पणी पनि मनाइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
प्रमुख व्यापारिक नाका वीरगंजबाट निर्यात भन्दा 22 गुणा बढ़ी आयात भएको छ। गत आर्थिक वर्षमा वीरगंज नाका भएर भारत तथा तेस्रो देशबाट 3,42,83,63,00,000 रूपियाँका विभिन्न माल सामान नेपाल भित्रिएको छ। नेपालबाट भारत तथा तेस्रो देशका लागि 14,93,27,00,000 माल सामान मात्र निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो। गएको आर्थिक वर्षमा वीरगंज नाकाबाट निर्यातको तुलनामा 3,27,80,36,00,000 रूपियाँ बढ़ीको माल सामान आयात भएको हो। गत आर्थिक वर्षको आयात निर्यात बीचको व्यापार घाटा 21.95 गुणा रहेको पोखरेलले जानकारी दिनुभयो।
बाढ़ीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा 2 दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। सांसद रंजित कर्णको पहलमा आयोजित शिविरमा बाढ़ीबाट प्रभावित 1,500 गरीब तथा विपन्न वर्गका व्यक्तिको स्वास्थ्य उपचार गराइएको थियो। शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो।
सल्यानमा रूखबाट लडेर वनगाड़ कुपिण्डेका चञ्चल पुनको ज्यान गएको छ। घर नजिकैको रूखमा नास्पाती टिप्न चढेका पुनको रूखबाट खसेर ज्यान गएको हो। रूखबाट लडेर गम्भीर घाइते भएका पुनको नजिकै अस्पताल नहुँदा उपचार नपाएर ज्यान गएको परिवारको भनाई छ।
ताप्लेजुङमा दुर्लभ तथा संकटापन्न वन्यजन्तु हिउँ चितुवाको अध्ययन तथा अनुसन्धानका लागि रिसर्च सेन्टर स्थापना गरिने भएको छ। ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदमा रहेको खम्बा छेनमा रिसर्च सेन्टर स्थापना हुने भएको हो। जैविक विविधता साथै वन्यजन्तु संरक्षणका लागि 20 वर्ष अघि स्थापना भएको कञ्चनजंघा संरक्षण आयोजनाले यो सेन्टरको स्थापना गर्न लागेको हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले हिमचितुवा रिसर्च सेन्टरका लागि पेश गरेको प्रस्तावलाई स्वीकृत गर्दै सरकारले यो वर्ष यसका लागि लगानी गर्ने भएको छ।
इलाममा सौर्य सड़क बत्ती जडानका लागि पोल राख्ने काम शुरू भएको छ। इलाम नगरपालिकाको बजार क्षेत्रमा रहेका सड़क बत्तीलाई व्यवस्थित बनाउन सौर्य सड़क बत्ती जडानका लागि पोलिङको काम शुरू भएको हो। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रम लागू गरेको छ। यसै अन्तर्गत एक शहर एक पहिचान कार्यक्रम शुरू गरी सौर्य सड़क बत्तीको योजना लागू भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले जानकारी दिएको छ।
काभ्रेको बनेपामा 4 विद्यालयमा नेपाल भाषामा पढ़ाई शुरू भएको छ। बनेपाका हिमालय उच्च मावि, शिक्षा सदन उच्च मावि, चैतन्य उच्च मावि र इनोभेटिभ बोर्डिङ स्कूलमा नेपाल भाषा विषय पढ़ाउन शुरू गरिएको हो।
सोलुखुम्बुको बासुकी आधारभूत विद्यालयमा विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी नहुँदा पठन पाठनमा समस्या भएको छ। सोलुखुम्बुको कोशीपारिका गाउँपालिका 4 तुमाउमा रहेको विद्यालयमा 5 शिक्षकले 8 कक्षासम्म 362 विद्यार्थीलाई पढाउनु पर्दा समस्या भएको हो।
मेरो पनि भन्नु छ।
बर्दियाका 3 सांसद मन्त्री विकास हुने आशामा बर्दियाका बासिन्दा भन्ने समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा गोविन्द नेउपाने लेख्नुहुन्छ, हुन्छ नि विकास किन नहुनु, मन्त्रीका घर परिवार आफन्त नातागोता अनि पार्टी र सीमित कार्यकर्ताको विकास त मजाले हुन्छ, तर अरूतिरको विकास त कल्पना मात्रै हो।
तर राजेश थारूको विचार फरक छ। उहाँ भन्नुहुन्छ, कुनै जिल्लाको विकासको लागि मात्र एकै जिल्लाका 3 मन्त्री भएका होइनन्, समग्र देशको विकासको लागि हो। त्यो मन्त्रीहरूले व्यवहारमा लागू गरेर देखाउनुपर्छ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ पदमा बस्न अयोग्य ठहर भएको समाचार उज्यालो अनलाइनमा पढेर ट्विटरमा श्याम नाम राखेका साथी लेख्नुहुन्छ, नेपालमा त प्रधान न्यायाधीशलाई नै महाअभियोग लगाउँछन्, अनि कसरी भ्रष्टाचारीलाई कारवाही हुन्छ।
अनि फेसबुकमा एकेन्द्र भण्डारी लेख्नुहुन्छ, नेपालमा सर्वोच्च अदालतले फैसला गर्दा पनि दोषी कानूनी कठघरामा आउँदैन, तर अन्य मुलुकमा भने कानून भन्दा माथि कोही हुँदैनन्, यसले गर्दा नेपालमा पीड़ितलाई न्याय भएको देखिँदैन।
अनि फेसबुकमै नारद सिंह विष्ट भन्नुहुन्छ, यसलाई भन्छन् नागरिक सर्वोच्चता, तर हाम्रो सर्वोच्च अदालतले त अरबौं भ्रष्टाचार गर्नेलाई 50,000 रुपियाँ धरोटीमा रिहा गरिदिन्छ, अनि एउटा मुद्दाको सुनवाई गर्न 3 लगाउँछ, अनि हामीले न्यायको आश कसरी गर्ने।
रौतहटका शम्भु दासले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ,
सबैलाई थाहा छ महिलालाई 33% अधिकार दिएको छ नेपाल सरकारले, अब किन यो सरकारले दिएको छैन, अहिलेसम्म 27 मन्त्री विस्तार भएको छ भने अहिलेसम्म 3 महिलालाई किन बनाएको छ। त्यस्तै नगर्नको लागि सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउबासित मैले आग्रह गर्दछु भनेर सुनाइदिनको लागि धन्यवाद।
समसामयिक विषयमा उज्यालोको फेसबुक पेजमा दिपेन्द्र उपाध्याय लेख्नुहुन्छ, आज परेको पानीले काठमाडौँ नयाँ बानेश्वरको थापा गाउँको पक्की बाटो भत्किएको छ, के पिच बाटो पानीले पनि भत्काउन सक्छ र? बाटो बनाउँदा केही कच्चा बनाएर भ्रष्टाचार गरेको जस्तो लाग्यो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजेर कार्की र सुजाता खत्री। अब विदेशको खबर। पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिनुभएको छ। पाकिस्तानी सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि शरीफले पदबाट राजीनामा दिनुभएको हो। सर्वोच्च अदालतका न्यायाधीश असिफ सईद खोसा सहित 5 न्यायाधीशको इजलासले अकुत सम्पत्ति कमाएर विदेशमा राखेको ठहर गर्दै शरीफलाई सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेको थियो। 3 पाकिस्तानको प्रधानमन्त्री बनेका शरीफमाथि विदेशी बैंकहरूमा अकुत पैसा जम्मा गरेको र लण्डनमा सम्पत्ति जोडेकोमा अदालतले दोषी मानेको हो। तर नवाज शरीफले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै 2016 सार्वजनिक भएको पनामा पेपर्समा शरीफले आफ्ना सन्तानको नाममा विदेशी बैंकमा पैसा राखेको खुलासा भएको थियो। पाकिस्तानी सर्वोच्च अदालतले नवाज शरीफका छोरी र ज्वाईलाई पनि दोषी ठहर गरेको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। बेलायतको लन्डनमा हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका लागि तीनजना खेलाडी छनौट भएका छन्। महिलातर्फको के 44 विधामा रञ्जना धामी र पलेसा गोवर्धन छनौट भएको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुमारले जानकारी दिनुभयो। पुरूषतर्फको के 42 विधामा रोहित ताङराई छनौट भएका छन्। लन्डनमा 19 अक्टोबरदेखि हुने विश्व च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यका साथ तयारीमा लाग्ने नेपाल पारा तेक्वान्दो टीमका प्रशिक्षक कल्याण कुमारले बताउनुभयो।
र श्रीलंकासँगको पहिलो टेस्टमा भारतले गतिलो प्रदर्शन गरेको छ। पहिलो पालीमा श्रीलंकालाई 309 रनले पछि पारेको भारतले दोस्रो पालीमा पनि गतिलो प्रदर्शन गरेको हो। भारतले आज तेस्रो दिनको खेल सकिँदा 3 विकेट गुमाएर 199 रन बनाउँदै समग्रमा 798 रनको अग्रता लिएको छ। श्रीलंका पहिलो पालीमा आज 291 रनमा अल आउट भएपछि पाहुना टोली भारतले 309 रनको अग्रता लिएको हो। भारतले पहिलो पालीमा 600 रन बनाएको थियो। यस्तै दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको पहिलो पालीमा इंग्ल्याण्ड 353 रनमा अल आउट भएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अनसनरत डाक्टर केसी र सरकार बीचको वार्ता सकारात्मक, भोलि फेरि वार्ता हुने।
काठमाडौँमा कडा खालको स्वाइन फ्लू देखिएको भन्दै सचेत हुन डाक्टरहरूको सुझाव। डिप बोरिङ सुकेपछि कैलालीको सेती अञ्चल अस्पतालमा पानीको हाहाकार।
अबका चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्ने बारेमा सरकारसँग आयोगको छलफल। क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै उपलब्ध गराउन सरकारको ध्यान आकर्षण।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ सार्वजनिक पदका लागि अयोग्य रहेको अदालतको फैसला लगत्तै शरीफद्वारा राजीनामा।
र लन्डनमा हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका लागि तीनजना खेलाडी छनौट।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालोअनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।